نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد
بہت سے لوگ بیمار رہتے ہیں, تکلیف ہوتی ہے ان کو, تو کہتے ہیں کہ ڈاکٹروں سے تشخیص نہیں ہو رہی ہے اس لیے میں انڈیا جاتے ہیں, اس ہاسپٹل میں, اس ہاسپٹل میں, وہاں رشتے داروں سے مشورہ کر کے وہاں بھی تشخیص کرانے کی کوشش کرتے ہیں. اگر وہاں تشخیص نہیں ہوئی تو وہاں سے بہت غم کے ساتھ لوٹتے ہیں, یار انڈیا تک کا سفر ہوا, وقت بھی برباد ہوا, پیسے کا بھی پانی ہوا, اور جس مقصد کے لیے گئے تھے وہ مقصد حاصل نہیں ہوا. لیکن تشخیص ہو جاتی ہے تو خوشی خوشی میں سب کو کہتے ہیں, حالانکہ بیماری موجود ہے ابھی, کہ الحمدللہ تشخیص ہو گئی, ڈاکٹر نے بیماری پکڑ لی اور ابھی علاج چالو ہو گیا ہے. تو یہ بھی ہاسپٹل ہے. 10 دن رہ کر کے ہم اپنا جائزہ اس طرح نہ لے سکے, بیانات اور تقریروں کی روشنی میں, خود محاسبے کے نتیجے میں کہ میرے اندر کیا کیا امراض ہے. آئے تھے اس وقت بھی صاف ستھرے نظر آ رہے تھے, جا رہے ہیں تب بھی صاف ستھرے نظر آ رہے ہیں, تو ہمیں تو بہت غم کے ساتھ لوٹنا چاہیے. لیکن اگر ہمیں اپنے عیوب نظر آنے لگے, تشخیص ہوئی امراض کی اور علاج معالجہ بھی ہم نے شروع کر دیا, ذکر کی پابندی شروع ہو گئی, محاسبہ شروع ہو گیا, تو پھر ایک حد تک ہمیں خوشی محسوس ہونی چاہیے اور اللہ کا شکر ادا کرنا چاہیے. تو ابھی بھی ہمارے پاس وقت ہے, ابھی بھی وقت ہے, اس کی فکر کر لی جائے. اپنے عیوب کو بس دیکھنا ہے اور اپنا جائزہ لینا ہے اور یہاں سے عزم لے کر جانا ہے کہ اصلاح کرانی ہے, اپنا تزکیہ, اپنے تزکیے کی فکر کر. مفتی محمود الحسن صاحب گنگوہی رحمت اللہ علیہ حضرت مدنی کے شاگرد ہیں اور بیعت ہوئی حضرت شیخ رحمت اللہ علیہ, اور حضرت تھانوی رحمت اللہ علیہ کا زمانہ بھی پایا. تو جب حضرت شیخ رحمت اللہ علیہ سے بیعت ہونے کے لیے آئے تو حضرت شیخ رحمت اللہ علیہ اور حضرت مفتی محمود صاحب میں عمر کا اتنا تفاوت نہیں تھا. دور حضرت مدنی اور حضرت تھانوی رحمت اللہ علیہ کا چل رہا ہے, تو حضرت شیخ رحمت اللہ علیہ نے فرمایا کہ حضرت مدنی تو آپ کے استاد ہیں اور میرے بھی بزرگ ہیں, وہاں بیعت ہو جاؤ. ادھر حضرت تھانوی رحمت اللہ علیہ حیات ہیں, ان کا آفتاب چمک رہا ہے, وہاں جاؤ. تو پہلے بھی دونوں جگہ جا چکے تھے, حضرت کے حکم سے پھر گئے یہ اندازہ لگانے کے لیے کہ میں کیا کروں. اب واپس آئی اور فرمانے لگے, عرض کرنے لگے کہ بیعت تو آپ ہی سے ہوں گا. تو حضرت شیخ رحمت اللہ نے فرمایا کہ آپ ذہین ہیں, آخر بات کیا ہے, کہاں حضرت تھانوی اور حضرت مدنی اور کہاں میں. تو حضرت مفتی صاحب رحمت اللہ نے فرمایا کہ حضرت بیعت ہونا چاہتا ہوں اپنے عیوب کی اصلاح کے لیے, حضرت مدنی کی صحبت میں بیٹھتا ہوں, ان کے پاس وقت گزارتا ہوں, ایک عجیب کیفیت ہو جاتی ہے, بہت فائدہ محسوس ہوتا ہے, ایک روحانیت محسوس ہوتی ہے. حضرت تھانوی رحمت اللہ علیہ کی خدمت میں جاتا ہوں, وہی بات. آپ کے پاس آتا ہوں تو ایک ہی بات ہوتی ہے, مجھے میرے عیوب نظر آنے شروع ہو جاتے ہیں. وہاں یہ بات نہیں ہے, دونوں جگہ پر آپ کے پاس آ کر بیٹھتا ہوں تو مجھے میرا عیوب نظر آ رہا ہے, وہاں یہ بات نہیں ہوتی. تو میں سمجھ گیا کہ میری اصلاح آپ ہی کے ذریعے مقدر ہے. تو پھر حضرت شیخ رحمت اللہ نے انہیں بیعت فرمائی اور حضرت شیخ رحمت اللہ علیہ کے اجلی خلیفہ ہوئی, اور اللہ تعالی شان انہوں نے کتنا بڑا کام لیا. تو آدمی اس فکر میں رہے, آدمی اس فکر میں رہے. دیکھو بھائی, ایک محاسبہ نفس پر میں نے بہت زور دیا ہے اس سال, اور دوسری چیز جس پر بہت زور دینے کی ضرورت ہے لیکن اب وقت ہمارے پاس نہیں ہے، لیکن دوسرے تیسرے رمضان پر اس سال اس کو ٹارگٹ بنایا تھا، اللہ کی طرف سے جو خیالات آتے ہیں اس کے پیچھے چلتے ہیں ہم. اور اس وقت میری بہت مفصل، جسے نفس کے بارے میں تو بہت مفصل تقریر ہوئی ہے، اختلاط اور خلوت اس کی کیا حیثیت ہے اور کیوں ضروری ہے. تو اختلاط کا معنی انٹر منگلنگ، تو وہ اختلاط مضر ہے جو بغیر ضرورت کے ہو، جو ضرورت کی وجہ سے اختلاط ہو وہ مضر نہیں ہے. مثال کے طور پر دو طالب علم مطالعہ کے وقت میں 2 گھنٹے تک ساتھ بیٹھتے ہیں اور تکرار کرتے ہیں اور تکرار میں لگے رہتے ہیں، ظاہر ہے کہ ادھر ادھر کے دوسرے خرافات میں پڑیں گے تو مضر ہوگا، لیکن وہ ضرورت کی وجہ سے دونوں، یہ اختلاط مضر نہیں. لیکن یہی دو طالب علم فارغ وقت میں بغیر ضرورت کے ایک دوسرے سے 2 منٹ کے لیے بھی ملتے ہیں تو اس کا اثر بڑھے گا. میں نے خود حضرت مولانا ابرار احمد صاحب رحمۃ اللہ علیہ سے سنا، لایانی کے بارے میں یہی اصول انہوں نے بیان کیا تھا. حضرت نے فرمایا کہ ایک امرود بیچنے والا صبح سے شام تک بولتا ہے امرود 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 امرود، اسے کوئی نقصان نہیں پہنچے گا، اس لیے کہ وہ ضرورت کی وجہ سے امرود کہتا ہے. اور ایک شخص اپنے گھر میں بیٹھے بیٹھے بغیر کسی ضرورت کے بولتا ہے کہ امرود، تو کہ یہ لایا نہیں ہے، اس کا اثر دل پر پڑے گا. اصول سمجھ میں آ گیا؟ اختلاط. ہمارے یہاں تو رہبانیت ہے ہی نہیں کہ الگ تھلگ کسی گار میں جا کر کے بیٹھ جائے، انٹر منگل تو ہونا پڑے گا. ڈاکٹر کے پاس جانا پڑے گا، ڈاکٹر کو پیشنٹس کو دیکھنا پڑے گا، فیکٹری میں جانا پڑے گا. تو انٹر منگلنگ آؤٹ آف نیسیسٹی از نو پرابلم از لانگ از اٹ از ود ان دا لمٹس آف شریعہ، شرعی حد میں رہ کر ضرورت کے وقت اختلاط میں کوئی حرج نہیں ہے. ضرورت کے وقت شرعی حد سے نکل کر اختلاط کرے گا تو مضر، یا شرعی حد میں رہ کر یعنی گناہوں سے بچتے ہوئے بغیر ضرورت کے اختلاط کرے گا تو مضر. تو سالک جو اللہ کو ڈھونڈ رہا ہوتا ہے وہ اختلاط نہیں کرتا اتنا، وہ خلوت میں رہتا ہے. جتنا زیادہ وقت خلوت میں، وہ خلوت میں رہتا ہے. بھائی بات میری سمجھ میں آ رہی ہے؟ وہ خلوت میں رہتا ہے. اور آدمی جب انٹر منگل ہی ہوتا رہتا ہے تو پھر وہ اللہ سے ملاقات کب کرے گا؟ زید کے ساتھ، عمر کے ساتھ، بکر کے ساتھ، تو اللہ کے ساتھ کب؟ اور دین کی خدمت کرنے والوں کے لیے بہت اہم پوائنٹ ہے، علماء کرام دعوت و تبلیغ کے ہمارے ساتھی، بہت اہم پوائنٹ. ہم لوگ دینے کا کام کرتے ہیں، اللہ کے فضل سے مدرسین علم دیتے ہیں، دعوت و تبلیغ والے بھی لوگوں کو دین سکھاتے ہیں. تو کسی کو کچھ دینے کے لیے پہلے کہیں سے کچھ لینا پڑتا ہے. ان لک فی النہار سبحا طویلا، صبح سے شام تک آپ کو دینے کا کام کرنے کا ہے. اپنے نبی صلی اللہ علیہ وسلم سے اللہ کہہ رہے ہیں تو کل دینا ہے آپ کو صبح سے شام تک، تو پہلے لیجیے. ود کوریس مربی کا و تبتل الیہ تبتیلا، لیں گے تو دیں گے نا. تو دعوت و تبلیغ کے ساتھی یا مدرسین، دعوت و تبلیغ کے ساتھی یا مدرسین اگر لیے بغیر ہی بانٹتے رہیں گے تو اس کا نفع نہیں ہوگا، اس کا نقصان ہوگا. حضرت شاہ عبد الغنی پھول پوری رحمۃ اللہ علیہ فرماتے ہیں کہ میرے حضرت فرماتے تھے، یعنی حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے تھے کہ 2 کنویں ہیں، ایک کنواں وہ ہے جو پانی سے بھرا ہوا ہے لیکن چشمے جاری نہیں ہے، بارش بہت ہوئی اور کنواں بھر گیا، اس میں چشمے نہیں ہیں. اور دوسرا کنواں بارش کا پانی بھی ہے مگر خود کا چشمے کا پانی بھی ہے. اب یہ پہلا کنواں ہے جس میں بارش کا پانی جمع ہو گیا ہے, جتنا پانی آپ نکالیں گے تو پانی کم ہوتا چلا جائے گا, اس لیے کہ خود کا پانی تو ہے نہیں. اور وہ دوسرا کنواں جو ہے اس میں چشمے جاری ہے, جتنا نکالیں گے اتنا بڑھ جائے گا, جتنا نکالیں گے اتنا بڑھ جائے گا. یہ پہلا کنواں دے تو رہا ہے, یہ میں اپنے الفاظ میں حضرت کی بات سمجھا رہا ہوں, حضرت کی بات تو تین سطر کی ہے کہ کنواں دے تو رہا ہے پہلا مگر لے نہیں رہا ہے, اور دوسرا کنواں دے بھی رہا ہے لے بھی رہا ہے. تو حکیم الامت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ دوسرے کنویں کا پانی کبھی بھی گدلا نہیں ہوگا, صاف شفاف اور پیور ہوگا. اور پہلا کنواں جس میں بارش کا پانی گرا ہوا ہے, اب کھینچتے چلے جائیں گے, وہ پانی کہیں سے لیتا نہیں تو گدلا ہوگا, گدلا. اور جیسے جیسے پانی کم ہوتا چلا جائے گا, مٹی کا حصہ بڑھتا جائے گا, پانی کا حصہ کم ہوتا چلا جائے گا. تو حکیم الامت رحمۃ اللہ علیہ یہ فرماتے ہیں کہ جو لوگ خلوت میں بیٹھ کر اللہ اللہ کر کے, ذکر اللہ کر کے, مناجات کر کے کچھ لیتے نہیں ہیں, بجائے صاف شفاف ہدایت کے پھیلنے کے گدلی چیزیں لوگوں کی زندگیوں میں جائے گی. بازار میں خود وہ یہ سمجھ رہا ہوگا کہ میں بہت بڑا کام کر رہا ہوں دین کا, حالانکہ لوگوں کو فائدہ نہیں پہنچ رہا, نقصان ہوگا. اس لیے دونوں کا دو الگ الگ کام ہے, انٹر منگلنگ نہیں. اور دیکھو سوشل میڈیا یہ بھی انٹر منگلنگ ہی ہے, یہ خلوت نہیں ہے. مولانا کے ساتھ میں بیٹھا ہوا ہوں تو مولانا کے ساتھ اختلاط ہے, اور سوشل میڈیا پر پتہ نہیں کتنے ہزار انسانوں کے ساتھ ہو رہا ہے. آج اس موبائل کے سیٹ نے, پھر میں اس پہ آ گیا ہوں, اس موبائل کے سیٹ نے ہماری خلوت بالکلیہ ختم کر دی ہے. اور خلوت اور یکسوئی کے بغیر, دیکھو یہ موبائل کے سیٹ کے اور بھی بہت سے مفاسد ہیں, یہ تو لمبی لسٹ ہے, لمبی لسٹ. یہ ٹی وی کے بارے میں, ٹیلی ویژن کے بارے میں حضرت مولانا ابرار الحق صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ یہ سانپوں کا پیٹارا ہے, پیٹارا بہت بڑا ہوتا ہے. وہ کہتے کہ اس میں سارے سانپ بھرے ہوئے ہیں, تو اس میں کوئی بھی ہاتھ ڈالے گا تو وہ سانپ ڈسے گا. ایک سانپ نہیں, سانپوں کا پیٹارا ہے. تو ٹیلی ویژن اور یہ موبائل سیٹ جو ہمارے ہاتھ میں ہے نا, یہ ٹیلی ویژن کا باپ نہیں دادا ہے, آل ان ون. اور مجھے سمجھانے کی ضرورت نہیں, اس لیے کہ آپ حضرات اس سے مجھ سے زیادہ واقف ہیں, مجھ سے زیادہ واقف. پر بیانوں کے بعد کبھی کبھی لوگ تبصرہ بھی کرتے ہیں, اچھے لوگ ہوتے ہیں تو وہ کہتے ہیں کہ بھائی آپ نے بات صحیح کی, اور کبھی کبھی خود اپنی آپ بیتی بھی بیان کرتے ہیں. ان میں دعوت و تبلیغ کے ساتھی بھی ہوتے ہیں, خانقاہی لوگ بھی ہوتے ہیں, علماء بھی ہوتے ہیں, تو سن کر کے آدمی حیران ہو جاتا ہے کہ اوہ ایک آدمی اس میں ایسا بھی ہوتا ہے. تو اس سے کبھی آپ کو خلوت نہیں ہوگی, اور خلوت جب خلوت نہیں ہوتی تو روحانی ترقی نہیں ہوتی. ابھی آگے آ رہا ہے, اس لیے محاسبہ نفس کرو اور خلوت اور یکسوئی. بغیر ضرورت کے یہ اسمارٹ فون کو تو نکال ہی دو, اسمارٹ فون آپ کا بہت فائدہ ہوگا, وقت بچے گا تو دو پیسے کما لیں گے, اب دنیا ہی کا فائدہ ہو جائے گا. وقت بچے گا تو آپ ایک اچھی تفریح کر لیں گے, اس میں صحت کے لیے مضر ہے, یہ بار بار آپ دیکھتے رہے. اس کے بجائے اگر ایک گھنٹہ اسے بند کر دیتے اور پارک میں ذرا ٹہلنے کے لیے چلے جاتے, فریش ایئر ملتی ہے آپ کو, کتنا اچھا. اس نے ایک کمرے میں فیملی بیٹھی ہوئی ہوتی ہے پھر بھی الگ ایک دوسرے سے. بہت ساری شکایتیں آتی ہیں نا یہاں, تو شکایتیں آتی ہیں کہ یہ تو اپنی دنیا ہی میں ہوتے ہیں. میں نے کہا کیا رکھڑ پٹی کی ان کو عادت ہو گئی؟ کہ نہیں گھر میں ہی ہوتے ہیں. تو میں نے کہا گھر میں ہوتے ہیں اور آپ کو تو کہتے کہ نہیں وہ ایک ہی کمرے میں ہم بیٹھے ہوئے تھے, یہ اپنے موبائل پر ہوتے ہیں. بھائی بات سمجھ میں کچھ آ رہی ہے؟ اس لیے جس کو ضرورت نہ ہو اس سے, خطرناک چیز کو ہم کیوں پالیں؟ ضرورت کے پیش نظر ٹھیک ہے. اور ضرورت ہے یا نہیں 99.9% لوگ خود جانتے ہیں. یکسوئی بہت ضروری ہے, یکسوئی کہ بغیر ضرورت کے اختلاط نہ ہو. نجات من نجات املی کا علی کا لسانک ولیسا کا بھائی, تیرا گھر تجھے سموئے رکھے. لیکن اس سلسلے میں کہتا ہوں کہ ول یسا کا بیتک میں آپ بیٹھے ہوئے ہیں انٹرنیٹ کے اوپر, اس سے اچھا تو ہوتا کہ تم گلی میں چلے جاتے باہر. انٹرنیٹ پر بیٹھنے سے اچھا ہی ہوتا کہ آپ باہر گھومتے پھرتے, اس میں شاید اتنے گناہ نہ ہوتے جتنے یہاں آپ کے ہو جائیں گے. جی, اور ان حضرات کی خدمت میں بھی میری گزارش ہے جو انٹرنیٹ کے اوپر, سوشل میڈیا کے اوپر ایک بیان کے بعد دوسرا, دوسرے کے بعد تیسرا, تیسرے کے بعد چوتھا, اور بیان پر بیان سنتے چلے جاتے ہیں اور ایسا سمجھتے ہیں کہ ہم بڑے دیندار ہیں, کہ ہمارے اوقات دینداری میں گزر رہے ہیں. ارے ان بیانوں نے تو تجھے 100 مرتبہ لا الہ الا اللہ بھی پڑھنے نہیں دیا. یہ کیسی دینداری کہ تجھے ذکر کی طرف نہ آنے دے, نہ کتابوں کا مطالعہ, نہ کسی کی صحبت میں جا کر بیٹھنا, نہ سکون سے مسجد میں بیٹھ سکتا ہے. اگر نماز کے لیے بھی آتا ہے تو چکر یہی ہو, یہ آبسیشن ہو جاتا ہے, یہ ڈرگ کی طرح آبسیشن ہو جاتا ہے. یعنی جیسے فلم دیکھنے کا آبسیشن ہوتا ہے, اسی طرح بیانوں کو سننے کا, مناظروں کا, نعت نظم کا, ہر چیز کی ایک حد ہے. اس لیے اختلاط نہیں چاہیے, نہ ریئل لائف میں اختلاط چاہیے, نہ موبائل کے ساتھ اختلاط, اختلاط نہیں. اور خلوت, خلوت روزانہ اللہ کے لیے کچھ وقت نکالو. میرے دعوت و تبلیغ کے ساتھی بھی سنیں, علماء بھی سنیں, ہم سب ایک دوسرے کے بھائی بھائی, ہماری برادری, ہم کچھ یہاں فکر کرنے کے لیے آئے. روزانہ اللہ کے لیے, یعنی ایک تو ہے نا کہ آپ گھر میں بیٹھ کر کے اہلیہ کے ساتھ بیٹھ کے تسبیح پڑھ رہے ہیں, دوستوں کے ساتھ بیٹھ کے تصویر, یہ خلوت نہیں ہے. خلوت در انجمن بھی آئے گا ایک وقت انشاءاللہ. خلوت در انجمن کا مطلب ہے کہ سب کے ساتھ بیٹھا ہوا ہے پھر بھی دل اللہ کے ساتھ لگا ہوا ہے, آئے گا وہ وقت, لیکن ابھی نہیں. ابھی آپ کو روزانہ کمپلیٹ خلوت چاہیے. اس کا مطلب یہ ہے کہ روزانہ 15 منٹ, آدھا گھنٹہ, پونا گھنٹہ ایسا مقرر کرو جن میں تلاوت کرنی ہے, ذکر اللہ آپ کا کرنا ہے, اور الگ تھلگ بیٹھ کر, اور شروع کرو 15 منٹ سے. اور گھر میں سب کو پتا چل جائے, ہمارے یہاں ونٹر سمر میں ذرا اوقات مختلف ہوتے ہیں کہ ونٹر میں خلوت کا یہ ٹائم ہے. اور حفیظ پٹیل صاحب رحمۃ اللہ علیہ, ان کو جاننے والے یہاں بہت سارے بیٹھے ہوئے تھے, میری بھی حضرت کے ساتھ بہت محبت کا تعلق تھا, حضرت بہت شفقت فرما رہی تھے, فرماتے تھے میرے اوپر. میں نے جس حد تک جانا ہے, 2 خلوت کے اوقات تھے حفیظ صاحب کے. حفیظ صاحب کی ترقی کا راز یہ ہے, اور سفر ہو, حضر ہو, یہ خلوت کبھی نہیں چھوڑتے تھے. ایک تہجد کا وقت اور دوسرا مغرب کے بعد کا وقت, بیٹھے ہوئے ہیں حفیظ صاحب سے تعلق رکھنے والے لوگ. میری جب جب بھی حفیظ صاحب سے عصر اور مغرب کے درمیان ملاقات ہوئی, چاہے لیسٹر میں چاہے کسی اور جگہ پر, تو میری مشغولی کا لحاظ رکھتے ہوئے حفیظ صاحب مجھ سے پوچھ لیتے تھے کہ آپ کا واپس یہاں سے جانے کا کب ارادہ ہے, اور میں کہتا تھا مغرب کے بعد, تو فرماتے تھے پھر اسی وقت ملاقات کر لیجیے. یعنی مغرب کے بعد ملاقات بھی گوارا نہیں کرتے تھے. مغرب کے بعد حفیظ صاحب کو دیکھنے والے سب دیکھتے تھے کہ جہاں نماز پڑھی ہے ایک گھنٹے تک تقریباً اپنی خلوت میں رہے, بالکل سب سے الگ, مسافہ وسافہ بات چیت کسی سے کچھ نہیں کرتے تھے, اللہ کے ساتھ لو لگاتے تھے. بھائی احمد بھائی صحیح ہے کہ نہیں, عبد الغفور بھائی صحیح ہے کہ نہیں, مغرب کا معمول تھا, ہو سکتا ہے کہ 1 گھنٹے سے بھی زیادہ ہو. اور تہجد میں بالکل خلوت, تہجد پڑھتے تھے, تلاوت بھی کرتے تھے. اور 80 سال کی عمر حضرت نے پائی, لیکن اس وقت مجھے مستحضر نہیں ہے, میں ایک مضمون لکھا ہے انگلش میں حفیظ صاحب کے بارے میں, انشاءاللہ ان قریب چھپے گا. تو اس میں وہ انتقال سے کچھ مہینوں پہلے یہاں لیسٹر تشریف لائے تھے, کافی لوگ بیٹھے ہوئے تھے, تو وہاں میں جب پہنچا بہت محبت فرماتے تھے, بلکہ مجھے تو بہت یاد کرتے تھے. تو اس دن بھی کہا کہ بھائی سلیم کو بلاؤ, میری طبیعت خراب ہے, سلیم کو میں وہاں پہنچا. تو حفیظ صاحب نے کہا کہ آج تک میں نے اپنے معمولات کسی کو بتلائے نہیں ہے, حضرت تشریف لائے ہیں تو میں حضرت کو بتاتا ہوں. वो सब हमारे भाई अब्दुल्ला बैठे हुए थे, अल्लाह उनको जजाए खैर दे, वो सब जल्दी जल्दी लिख लिए उन्होंने, कई हजार मरतबा दुरूद पाक रोजाना, इतने पारों की तिलावत रोजाना, कुरान मुस्तहजर रहा आखिर तक, तहज्जुद में भी कुरान पढ़ते थे। और दुआ इतनी तवील होती थी देखने वालों ने कहा, मैंने जो तहज्जुद के वक्त तो हाफिज साहब को नहीं देखा, दुआ इतनी तवील होती थी, बहुत तवील दुआ करते थे। तो देखो भाई, खलवत खलवत बहुत जरूरी है। जलवत जो है, जलवत उसमें तो नफ्स को बहुत मजा आता है, जैसे अभी जलवत में तो बहुत मजा आता है, लोगों के साथ बैठे हुए हैं, बात कर रहे हैं, तकरीर कर रहे हैं। असल तो खलवत है, अंदर चले जाने के बाद कुरान खोलना भी भारी लगता है, दो सतर पढ़ना भी भारी लगता है, खलवत असल है। तो हर शख्स आज ये तय कर ले कि इंशाल्लाह कम से कम 15-20 मिनट भी खलवत की हम निकालेंगे और फिर उसे बढ़ाएंगे। वो तो जब दिल लग जाएगा तो फिर खुद ब खुद खलवत को दिल चाहेगा। खलवत का असल में अभी हमें मजा नहीं आया है ना, फिर खलवत तो ऐसी हो जाती है कि तबीयत को एतिदाल पर रखने के लिए बहुत मेहनत करनी पड़ती है, वरना तबीयत ये चाहती है कि ये बीवी भी ना होती, बच्चे भी ना होते, ये कारोबार भी ना होता, ये पढ़ना पढ़ाना भी ना होता, बस इसी में मगन रहते हम। शाह वसीउल्लाह साहिब रहमतुल्लाह अलैह फरमाते थे, बाग में लगता नहीं सहरा से घबराता है दिल, बाग में भी नहीं लगता और सहरा में भी नहीं लगता, इसलिए कि हर वक्त अल्लाह की याद कि अल्लाह को कब मिलूं। बाग में लगता नहीं सहरा से घबराता है दिल, अब कहां ले जाके बैठे ऐसे दीवाने को हम, इसको कहां बिठाए अब, बाग में ले जाते तो भी लगता नहीं दिल और सहरा में तो लगेगा ही नहीं, तो कहां ले जाए, न जंगल में दिल लगे न बाग में दिल लगे, कहां ले जाए, लगेगा कैसे। जिसका ताल्लुक अल्लाह से जुड़ जाता है, दिल अल्लाह से लग जाता है, उसे हर जगह जंगल और सहरा नजर आती है, उसका दिल तो वहां है। खलवत, खलवत के बगैर रूहानी तरक्की नहीं होगी। तो सबसे मेरी दरखास्त है 10-15 मिनट मुकर्रर कर लो और खलवत। असल तो ये जितने हमारे मामूलात है ना, तिलावत है, जिक्र है, ये सब खलवत में होने चाहिए। लेकिन ठीक है, पौन घंटा एक घंटा नहीं, 15 मिनट से शुरू करो, 15 मिनट से, और कैफियत नसीब हो ना हो बस खलवत में, ये अल्लाह के लिए। उस वक्त ऐसा आदमी बैठा हुआ है अल्लाह के लिए, उस वक्त दूसरी सब चीजों से जहन को खाली कर लो। तो खलवत यकसुई, यकसुई खलवत चाहिए और इख्तिलात से बचना है, ये दोनों काम हमें करने हैं इंशाल्लाह। अल्लाह हमारी मदद फरमाए, अल्लाह हमारी मदद फरमाए, अल्लाह हमारी मदद फरमाए। हमें पता भी नहीं चलता कि हमारा एतिकाफ बर्बाद हो गया है, रोजा खत्म हो गया है। यानी फिकही एतबार से तो रहेगा, एक है गिबत बिल कौल कि आप किसी की बुराई करें जुबान से, और कभी गिबत बिल फेल, सिर्फ इतना कर दिया गड़बड़ हुई, और ऐसा समझ रहे हैं कि मैं तो इस एहतिकाफ में बिल्कुल बात ही नहीं की किसी से, बहुत एहतियात किया मैंने, तो किसी का ऐब नजर आया कोई और अपने साथी को यूं कर दिया, ये गिबत हो गई, तो क्यों इख्तियात करें भाई। हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह की खानकाह के बारे में ये कहा जाता है कि दो दो तीन तीन महीने एक कमरे में रहते थे सालिकीन आकर, एक ही कमरे में, क्याम है, खानका गए हैं इलाज के लिए, दो दो तीन तीन महीने एक ही कमरे में क्याम करते थे। लेकिन जब दोनों अलग होते थे अपने अपने घर की तरफ जाने के लिए, तो दोनों को यह पता नहीं होता था कि एक दूसरे का नाम किया है और इंडिया के किस खित्ते से आया हुआ है, इतना एहतमाम करते थे वो अपनी इस्लाह के लिए। और आजकल हम लोगों का हाल यह है कि आते हैं खानकाह में तो अल्लाह को पहचानने की जगह पर अल्लाह के बंदों को पहचानना शुरू कर दिया, आप कहां से आए हैं, आप जरा टेलीफोन अपना दे दीजिए, फुला कर लीजिए, फुला कर लीजिए, इधर देखा उधर देखा, इसे देखा उसे देखा, न देखा यार को अगियार में, देखा तो क्या देखा। इसलिए अल्लाह को पाने की कोशिश करो, अल्लाह मुझे भी तौफीक दे, मैं भी बहुत मोहताज हूं, अल्लाह हम सबको तौफीक दे। दुनिया के हालात हैं वो हम मालूम करते रहते हैं कि सीरिया में क्या हुआ, सऊदी में क्या हुआ, यमन में क्या हुआ, फुला जगह क्या हुआ, फुला जगह क्या हुआ। तो इस मस्जिद के अंदर जितने लोग इकट्ठा, ज्यादा इकट्ठा होंगे उसकी इतनी हलचल ज्यादा होगी, 50 आदमी होंगे और 5 आदमी होंगे तो 5 आदमी की उतनी हलचल नहीं होगी जितनी 50 की, और 500 की जितनी हलचल होगी इतनी 50 की नहीं होगी। तो ये दिमाग में जितनी चीजें आएगी, जितनी ज्यादा चीजें आएगी तो अंदर हलचल ज्यादा होगी। तो ईरान की चीजें भी आ रही है, इराक की चीजें भी आ रही है, सऊदी अरब की चीजें भी आ रही है, अफगानिस्तान की चीजें भी आ रही है, इंडिया की चीजें भी आ रही है। तो करने दो, जो लोग हुकूमत करते हैं उनको जुस्तजू हर वक्त। इसी तरह कोई आपस का इख्तिलाफ वगैरह होता है, वो भी अब तो सोशल मीडिया में, उसकी भी जुस्तजू रहती है, कोई नई खबर, कुछ हुआ, क्या हुआ, और तमाशा ही बनकर बस, और कुछ नहीं। तो अब जिक्र करने के लिए भी बैठेगा तो अंदर तो हलचल है, नमाज पढ़ेगा तो अंदर हलचल है। तो जितनी मालूमात कम हो बाहर की, उतनी दिमाग में हलचल कम होगी। इसलिए यकसुई बहुत जरूरी। एतिकाफ की ये नीयतें अगर न की हो तो अब ये थोड़ी थोड़ा अरसा रह गए, वो तो इन नीयतों के साथ गुजारो और आइंदा साल इसका ख्याल रखना। यकसुई भी बहुत अहम अमल है, और अगर कोई यकसुई की नीयत से एतिकाफ में आता है, ये भी इखलास है, लेकिन उससे भी ऊपर नीयत होनी चाहिए इत्तेबाए सुन्नत की। तो हजरत मुजद्दिद साहिब रहमतुल्लाह अलैह का मलफूज है कि हजरत मुजद्दिद साहिब रहमतुल्लाह अलैह एतिकाफ के बारे में ये फरमाते थे कि इत्तेबाए सुन्नत पर लाखों यकसुइयां कुर्बान हो। यकसुई की क्या हैसियत है इत्तेबाए सुन्नत के सामने? तो इत्तेबाई सुन्नत की नीयत असल है। सालिकिन आते हैं तो यकसुई की नीयत से आते हैं, सालिकिन आते हैं तो शेख से इस्तिफादे की नीयत, सबसे पहले ये कि मैं एतिकाफ कर रहा हूं इत्तेबाई सुन्नत की वजह से, उसके बाद फिर जितनी नीयतें बढ़ा सके बढ़ाते जाओ। मौलाना सादिकुल यकीन साहिब रहमतुल्लाह अलैह भी कोई आम आदमी नहीं थे, बड़े आदमी थे, मुहद्दिस थे, हदीस पढ़ाने वाले। तो मामूलात की पाबंदी, हरम शरीफ में इस्लाह ही के लिए गए हैं, हजी साहिब रहमतुल्लाह अलैह की सोहबत, लेकिन रूहानी तरक्की नहीं हुई। और हजी साहब ने बोला कि बिल्कुल नफा नहीं हुआ। आपने भी कोशिश की, मैंने भी बहसियत शेख के जो करना था उसमें मैंने कोई कसर नहीं रखा। ताकि गंगोह चले जाओ, गंगोह गए तो हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह ने सारे अहवाल पूछे और कहा कि आप जैसे वहां काम करते थे वैसे ही करते रहो, मगर ये आप हकीम हैं और लोगों के लिए नुस्खे लिखते हैं इलाज के, वो बंद कर दीजिए, पेशेंट्स को मत देखिए आज से, और ये हदीस का मशगला बंद कर दीजिए। तो 30 दिन में फारिग हो गए। वजह उसकी क्या थी? इसलिए कि नुस्खे जो लिखने होते हैं जहन में रहते हैं कि फुला मरीज आज दवा लेने के लिए आएगा, फुला मरीज को मैंने असर की बात का वादा किया हुआ है, फिर कि फुला मरीज की जो बीमारी है उसमें इस दवा को इसके साथ मिलाकर दूं या इसको इसके साथ मिलाकर दूं, कौन से अज्जा के क्या क्या खवास हैं, कैसे कैसे मिलाकर, ये सब चक्कर रहते थे। और हदीस वाले तो ये ऐसा दीदा बैठे हुए हैं, तलबा को पढ़ाना है, फुला किताब का मुताला करना है, अब मुताला करने के लिए बैठ गई, किसी जगह अटक गई, इस शरह को देखा, उसको देखा, उसको देखा, हल नहीं हुआ और असर का वक्त हो गया। तो असर में वही चीज रहती है कि वो इसका लभी हल करना है। तो यकसुई सॉलिट्यूड ऑफ द माइंड नहीं था, और सॉलिट्यूड ऑफ द माइंड नहीं होता जहनी यकसुई तो जहन मुंतशिर रहता है, जो कॉन्सेंट्रेट जिस तरह करना चाहिए नहीं कर पाता। तो रूहानी तो हजरत गंगोही ने बंद करा दिया। और हजरत गंगोही कौन है? हजी साहिब के खलीफा। तो उस जमाने में लोगों को शर्म नहीं आती थी, वो मकसद को देखते थे कि इसकी आखिरत कैसे बन जाए। तो हजी साहिब ने देखा कि वहां जाकर फायदा होगा तो वहां भेज दिया कि जाओ वहां जाओ। अब सवाल यह है कि क्या हाजी साहब इतने बड़े थे वो नहीं समझ सके कि प्रॉब्लम ये है? हजरत मुफ्ती महमूद साहिब ने ये दोनों सवाल कायम किए। पहला सवाल ये कि क्या हाजी साहब को मालूम नहीं था? तो जवाब ये कि नहीं मालूम था, इसलिए कि ये बड़े डॉक्टर थे और उनको मालूम था, इसीलिए तो वहां भेजा कि ये प्रॉब्लम सॉल्व करना है और वो सॉल्व करेंगे। तो दूसरा सवाल है कि खुद क्यों नहीं किया, हरम शरीफ से गंगो क्यों भेजा। तो जवाब उसका ये दिया है हजरत मुफ्ती मोहम्मद साहब रहमतुल्लाह अलैह ने, पहले तो मुफ्ती साहब ने जराफत के साथ ये कहा, वो तो आप हाजी साहब को जाकर पूछिए लेकिन फन में माहिर थी इसने फिर जवाब ये दिया कि हाजी साहिब रहमतुल्लाह अलैह का न शुगले हदीस था न शुगले तिब, आप तबीब भी नहीं थे और मुहद्दिस भी नहीं थे। और जब एक शख्स मुहद्दिस नहीं होता, वो किसी मुहद्दिस को ऐसा कहता है कि आप हदीस पढ़ाना बंद कर दीजिए, तो थोड़ा कबूल करना भारी लगता है कि आप किया जा रहे हदीस। तो ये एहतिमाल था कि शायद ऐसा होगा। हजरत गंगोही रहमतुल्लाह अलैह मुहद्दिस भी थे और तबीब भी थे, और मुहद्दिस और तबीब होने के बावजूद अगर ये कहे कि इन दोनों कामों को आप छोड़ दीजिए तो कबूल करना मुश्किल नहीं होता, पूरी अकीदत के साथ वो कबूल करेगा। इसलिए वहां भी जाके तुम वहां चले जाओ। देखो ना कैसा शेख की जरूरत पड़ती है तबीब हाजिक। हमारे वालिद साहिब रहमतुल्लाह अलैह का नक्शा जहन में आ रहा है जब वो मस्जिद नूर में एतिकाफ में, कि घर से कुछ थैली देने के लिए भी जाते थे ना, अम्मी भेजती थी कि जाओ अब्बा को देकर के आओ, और वो वहां तिलावत में ऐसे मशगूल होते थे और अंदर मुअत्तकफ में दाखिल हुए तो ऐसा देखते थे और फिर तिलावत में मशगूल हो जाते थे। देखते थे कि कौन आया है, देखा गया तो बच्चा आया है और कुछ देने के लिए आया होगा, खैर खैरियत कुछ नहीं पूछते थे। और पूरे 10 दिन में गुफ्तगू की नौबत आती थी जितनी जरूरत, और पूरे 10 दिन में एक मरतबा भी नहीं पूछते थे कि तुम्हारी वालिदा कैसी है, पूरा अपने आप को यकसू कर लेते थे। और पहले जमाने में देहातों के अंदर भी एक ऐसा मिजाज था कि एतिकाफ का मतलब यह है कि इसीलिए तो वो पर्दा डालते हैं, यहां तो पर्दा इसलिए नहीं होता कि बहुत मजमई कसीर है, पर्दा इसीलिए डालते हैं कि इधर उधर तवज्जो ना जाए। लगे रहिए और अल्लाह से खूब मांगिए और अल्लाह से कहिए कि अल्लाह जैसे वक्त गुजारना चाहिए था नहीं गुजार सके, आप तो बड़ी मोहब्बत से हमें अपने दर पर लाए लेकिन हम निकम्मे के निकम्मे रहे, तो आप अपने शान करीमी से हमें शान रहीमी से मुआफ करके हमारी ये झोलियां भरकर हमें वापस कीजिए, और ताद का मासियत से बचने का, उसने खातिमा का, खसाइल से आरास्ता होने का, जन्नत का, आपकी रिजा का दाइमी दाइमी परवाना देकर भेजिए, दाइमी परवाना। और अपने लिए मांगने के साथ साथ अपने अहलो आयाल, दोस्त अहबाब, मुहिब्बीन, मुहसिनीन और पूरी उम्मत के लिए मांगिए, इसलिए कि जिससे हम मांग रहे हैं वो पूरी उम्मत को भी दे दे तो उसके खजाने में कोई फर्क नहीं पड़ता। तो जो अपने लिए मांगो पूरी उम्मत के लिए मांगो, सबके लिए मांगो, और उम्मत पर जो मशाइख और उलमा का साया है उसके लिए भी दुआ करो कि अल्लाह उनकी आफियत के साथ रखे। और एक बात जिसकी मैं आजकल खुद भी एहतमाम कर रहा हूं, आप दोस्तों को भी कह रहा हूं, ए अल्लाह हक की हिफाजत फरमा, ए अल्लाह अहले हक की हिफाजत फरमा, ए अल्लाह अहले हक के कामों की हिफाजत फरमा, और हमें भी अहले हक में शामिल करके इन कामों में शरीक फरमा, ये दुआ करो। ठीक है, अल्लाह ताला हम सबको बरकत अता फरमाए, कबूल कीजिए।